बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम। जैसा कि आप जानते हैं कि आज बहुत से मुल्कों में, ख़ास तौर पर पाकिस्तान और हिंदुस्तान में, पैगम्बरे अमन व आशती हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिही वसल्लम और उनके फ़र्जंद गिरामी हज़रत इमाम जाफ़र सादिक़ अलैहिस्सलातु वस्सलाम का योम विलादत इस मुनासिबत से है कि आज वहाँ पर 17 रबीउल अव्वल है। यहाँ इस्लामी जमहूरी ईरान में 17 रबीउल अव्वल कल थी, और कल आने वाली जो तारीख़ है वो 12 बहमन की तारीख़ है, यानी इस्लामी इनकलाब और अशरे फज्र का पहला दिन है। ये वो तारीख़ है जब हज़रत इमाम खुमैनी रिजवानुल्लाह ताला अलैह जला वतनी की ज़िंदगी गुजारने के बाद फातिहाना अंदाज में यहाँ ईरान तशरीफ़ लाए थे, और उसके 10 दिन बाद यानी 11 फरवरी को इस्लामी इनकलाब उनकी क़्यादत में अवाम की तहरीक के तहत पुरशिको अंदाज में कामयाब हुआ था। तो बहरहाल अशरे फज्र की भी आमद है, तो इन दोनों मुनासिबतों से हम आप सब की खिदमत में दिली हदिये तबरीक व तहनीत पेश करते हैं। हमारे आज के प्रोग्राम का मौजू है इमाम खुमैनी, इस्लामी बेदारी और मिस्री इनकलाब का मुस्तकबिल। इस मौजू पर गुफ्तगू होगी मोज़ज़ मेहमानों से, मगर मुख्तसर से वक्फे के बाद। जय नाज़रीन, यकीनन आपने सुना होगा, पढ़ा होगा, और मैंने भी बुज़ुर्गों से सुना और मुतअद्दिद मकालों और तहरीरों में यह बात पढ़ी और अपने बुज़ुर्गों से सुनी कि इनकलाब लाना, तहरीक चलाना अगरचे मुश्किल काम है और इनकलाब को कामयाब बनाना भी अगरचे मुश्किल काम है, लेकिन इससे भी ज़्यादा मुश्किल काम उस इनकलाब की कामयाबी के बाद उसकी हिफाजत करना, उसके समरात का तहफ्फुज़ करना है। 11 फरवरी 1979 को इमाम खुमैनी रिजवानुल्लाह ताला अलैह की क़्यादत में ईरान का पुरशिको इस्लामी इनकलाब कामयाबी से हमकिनार हुआ। यकीनी तौर पर इस्लामी इनकलाब ने बेपनाह कुर्बानियाँ मांगी, ईरान के अवाम ने कुर्बानियाँ दीं और इस्लामी इनकलाब को कामयाब बनाया। लेकिन उसके बाद जो सबसे अहम मामला और मसला और चैलेंज था, वो इस इस्लामी इनकलाब और उसके नतीजे में कायम होने वाले इस्लामी जमहूरी निज़ाम की हिफाजत और उसकी पासदारी थी। चुनांचे ईरान के अवाम ने हज़रत इमाम खुमैनी रिजवानुल्लाह ताला अलैह की मुदब्बराना क़्यादत में न सिर्फ ये कि इस्लामी इनकलाब के उस नवखेज़ शजर तैयबा की आबियारी की, बल्कि उसको तनोमंद बनाया। और आज 34 साल का अरसा गुजर जाने के बाद ये शजर तैयबा एक शजर सायादार है, जिसके साये से न सिर्फ ईरान बल्कि आसपास और इलाके के अवाम भी राहत का और सुकून का सांस ले रहे हैं, और इस्लामी जमहूरी निज़ाम तमाम तर आफतों और बलाओं का डट कर मुकाबला करने के बाद आज तमाम तर बादे धुंद के मुकाबले में सीना सिपर बना हुआ है और उसका मुकाबला कर रहा है। जाहिर है कि इनकलाब की कामयाबी के बाद उसकी हिफाजत बहुत बड़ी और बहुत ही संगीन जिम्मेदारी होती है और दुश्वार मरहला होता है, लेकिन अल्हम्दुलिल्लाह इमाम खुमैनी रहमतुल्लाह अलैह की क़्यादत में यह मरहला अंजाम पाया, और उनके बाद कायद इनकलाब इस्लामी आयतुल्लाह उज़्मा सैयद अली ख़ामेनेई की मुदब्बराना क़्यादत में यह सिलसिला रवां और दवां है। ये रहा ईरान के इस्लामी इनकलाब का तुर्र इम्तियाज। 2-2.5 साल कबल, जब इलाके में शुमाली अफ्रीका और मशरक वस्ता में इस्लामी बेदारी की तहरीक शुरू हुई और रफ्ता रफ्ता अपने उरूज पर पहुंची, और यके बाद दीगरे मगरिब और अमेरिका के आलेकार डिक्टेटरों का खात्मा हो रहा था, तो उस वक्त भी ये बात सामने आई कि इनकलाब तो तेज़ी के साथ कामयाब हो रहा है, लेकिन उसके समरात और उसके नतायज की हिफाजत और उसकी पासदारी एक दुश्वार मरहला होगा। चुनांचे 2 साल का अरसा गुजर चुका है मिस्र के इनकलाब की कामयाबी को, लेकिन अब तक मिस्र में जिस तरह से इनकलाबी सम्राट اور اس کے نتائج کی پاسداری ہونی چاہیے تھی، شاید نہیں ہو سکی ہے۔ اور آپ خبروں میں سن رہے ہیں کہ گزشتہ جمعے سے ایک بار پھر مصر کے مختلف شہروں میں شورش اور آشوب کی کیفیت ہے، چنانچہ اب تک درجنوں افراد مارے جا چکے ہیں اور ہزاروں کی تعداد میں لوگ زخمی ہوئے ہیں۔ ہر کوئی اور ہر دھرا یہی نعرہ لگا رہا ہے کہ انقلاب کے اصل محافظ ہم ہیں اور انقلاب کی اصل پاسداری ہماری ذمہ داری ہے۔ تو کیا وجہ ہے اور کیوں یہ سب کچھ مصر میں ہو رہا ہے؟ اس سلسلے میں ہمارے ساتھیوں نے ایک رپورٹ ترتیب دی ہے، اس کو ملاحظہ کیجیے، پھر ہم اپنی گفتگو اور اپنے اصل موضوع کی طرف آئیں گے اور اپنے مہمانوں سے گفتگو کریں گے۔
مصر میں پچھلے کئی دن سے مظاہروں اور سیکیورٹی فورس کے درمیان جاری جھڑپوں کے بعد فوج اور سیکیورٹی فورس نے ملک کے تین اہم شہروں پورٹ سعید، سویز اور اسماعیلیہ میں سرکاری عمارتوں کو اپنی حفاظت میں لے لیا ہے۔ قاہرہ میں بھی مظاہرین اور سیکیورٹی فورس کے درمیان جھڑپوں کی اطلاعات ہیں۔ پورٹ سعید، اسماعیلیہ اور سویز میں ہنگامی حالت کا اعلان کیا جا چکا ہے اور شورش اور بلوے میں شدت آنے کے بعد تین اہم صوبوں میں ہنگامی حالت کے ساتھ ہی رات کا کرفیو بھی لگا دیا گیا ہے۔ اعلان کیا گیا ہے کہ پورٹ سعید، اسماعیلیہ اور سویز میں ایمرجنسی اور رات کا کرفیو ایک مہینے تک جاری رہ سکتا ہے۔ دریں اثنا مصری وزیر اعظم ہشام قندیل نے نیل کے ساحل پر واقع ہوٹل سمیرا میس کے قریب مظاہرہ کر رہے لوگوں سے ملاقات کر کے ان سے کہا کہ وہ مصر کی سیکیورٹی فورس کو ملک میں امن و امان بحال کرنے کا موقع دیں۔ انہوں نے مظاہرین کو یقین دلایا کہ تخریب کاروں اور ملک میں بدامنی پھیلانے والوں سے سختی سے نمٹا جائے گا۔ مصر کے حالات گزشتہ جمعے سے کشیدہ ہیں، جبکہ حکومت کے مخالفین نے پورے ملک کے بیشتر حصوں میں مظاہرے کر کے حکومت اور صدر مرسی پر الزام لگایا تھا کہ وہ اپنے وعدوں پر عمل نہیں کر رہے ہیں۔ مظاہروں کے دوران سیکیورٹی فورس اور مظاہرین کے درمیان جھڑپیں ہوئیں، جس کے نتیجے میں حالات بگڑتے چلے گئے اور ان جھڑپوں میں اب تک 50 سے زائد افراد ہلاک اور 1000 کے قریب زخمی ہو چکے ہیں۔ ادھر اپوزیشن رہنماؤں نے قومی مذاکرات کے لیے صدر مرسی کی دعوت کو مسترد کر دیا ہے۔ مخالف سیاسی رہنماؤں کا کہنا ہے کہ وہ اپنے مطالبات کی منظوری تک صدر مرسی سے کوئی بات چیت نہیں کریں گے۔ صدر مرسی نے پیر کی شام قومی مذاکرات کے لیے مختلف سیاسی جماعتوں اور اہم مخالف سیاسی رہنماؤں کو مذاکرات کی دعوت دی تھی۔ دستور پارٹی کے صدر اور قومی سیلویشن فرنٹ کے کنوینر محمد البرادی نے مذاکرات میں شرکت کے لیے تین شرائط پیش کی تھیں۔ انہوں نے اعلان کیا تھا کہ اگر قومی نجات کی حکومت قائم کی جائے، آئین میں ترمیم کے لیے ایک کمیٹی تشکیل دی جائے اور صدر مرسی حالیہ جھڑپوں اور خونریزی کی ذمہ داری قبول کریں تو وہ مذاکرات میں شرکت کے لیے تیار ہیں۔ حقیقت یہ ہے کہ اس وقت مصر انتہائی اہم اور نازک دور سے گزر رہا ہے۔ بہت سے لوگوں کا کہنا ہے کہ حالات اتنے خراب ہو چکے ہیں کہ کاؤنٹر ریولوشن کا خطرہ محسوس کیا جا رہا ہے۔ بعض حکومتی ذرائع کا خیال ہے کہ مصر کے موجودہ حالات میں بیرونی ہاتھ ملوث ہیں۔ اخوان المسلمین نے امریکہ کو حالیہ واقعات کا ذمہ دار قرار دیا ہے۔ صدر مرسی نے بھی کہا ہے کہ حالیہ بدامنی میں قانون شکن عناصر ملوث ہیں، لیکن اس وقت جو بات سب سے زیادہ خطرناک ہے وہ مصر کے لوگوں میں پیدا ہونے والی خلیج ہے، جس میں شدت مصر کے لیے انتہائی خطرناک ہو سکتی ہے۔ بنا بنی اس وقت مصر کو سب سے زیادہ اتحاد و یکجہتی کی ضرورت ہے۔ بہت سے تجزیہ نگاروں کا کہنا ہے کہ اگر حکام انقلاب کو بچانے کے لیے حکومت، سیاسی جماعتوں اور فوج میں ضروری ہم آہنگی اور یکجہتی وجود میں لانے میں ناکام رہے تو حکومت کا ہر اقدام مخالفین کی بدگمانی بڑھنے اور بحران کے شدید تر ہونے پر منتج ہو سکتا ہے، جس سے مصر کے بدخواہ فائدہ اٹھا سکتے ہیں۔
جی ناظرین، آپ نے ہماری یہ رپورٹ جو ہمارے ساتھیوں نے تیار کی تھی ملاحظہ فرمائی۔ یقینی طور پر انقلاب اور کسی بھی تحریک کی پاسداری کے لیے ایک ہمہ جہتی، اتحاد، یگانگت، ہم فکری اور یکجہتی کی ضرورت ہوتی ہے۔ 34 سال قبل امام خمینی رضوان اللہ تعالیٰ علیہ کی قیادت میں ایران کا اسلامی انقلاب کامیابی سے ہمکنار ہوا اور انتہائی پرشکو انداز میں یہ کامیابی ایران کے عوام کو حاصل ہوئی، اور اسی اسلامی انقلاب کے بعد نہ صرف آس پاس کے ملکوں میں بلکہ دور دراز تک کے علاقوں میں بیداری کی لہر پیدا ہوئی۔ اسلامی ملکوں میں اسے اسلامی بیداری کا نام دیا گیا اور دیگر ملکوں میں بہرحال بیداری کا نام دیا گیا، اور اس اسلامی انقلاب کا جو طرۂ امتیاز تھا وہ یہ کہ اس نے جو بیداری کی لہر پیدا کی وہ اس معنی میں کہ یہ ثابت کر دیا اور دنیا پر یہ ظاہر کر دیا اور دنیا والوں پر یہ باور کرا دیا کہ اگر قوم متحد ہو اور عزم محکم کی حامل ہو تو استکباری طاقتوں اور استعماری طاقتوں کی آنکھوں میں آنکھ ڈال کر بات کر سکتی ہے۔ ظاہر ہے کہ یہ وہ مسئلہ ہے جو نہ صرف اسلامی ملکوں کی اقوام بلکہ دنیا کے ہر خطے کی اقوام کو درپیش ہے۔ دنیا کی بیشتر اقوام آج استعماری طاقتوں اور استعماری طاقتوں کی سازشوں کی لپیٹ میں ہیں، تو ظاہر ہے کہ جب قوموں میں بیداری ہوگی تو وہ اپنے شعور کا استعمال کرتے ہوئے، اپنی فکر کا استعمال کرتے ہوئے استکباری طاقتوں اور دشمنوں کی آنکھوں میں آنکھیں ڈال کر بات کر سکیں گی۔ اور امام خمینی رحمۃ اللہ علیہ کے اسلامی انقلاب کا یہی سب سے بڑا کارنامہ تھا۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
اندرابی صاحب، بعض ملکوں میں ہفتہ وحدت ختم ہو چکا ہے، بعض ملکوں میں آج ہفتہ وحدت اپنے اختتام کو پہنچ رہا ہے، تقریبات جاری ہیں، اور حسین اتفاق یہ ہے کہ آج ہفتہ وحدت ختم ہو رہا ہے تو کل سے عشر فجر بھی شروع ہو رہا ہے، اور دونوں ہی امام خمینی رضوان اللہ تعالیٰ علیہ کی عظیم یادگار ہیں۔ امام خمینی رحمۃ اللہ علیہ نے 1979 میں اسلامی انقلاب کو کامیابی سے ہمکنار کر کے دنیا کی قوموں میں اور خاص طور پر اسلامی امہ میں جو اسلامی بیداری کو اجاگر کیا تھا، جو اسلامی بیداری کی ایک لہر چھوڑی تھی، آج اس کو آپ کس مرحلے اور کس منزل پر پا رہے ہیں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، امام خمینی کی قیادت میں جو ایران کا اسلامی انقلاب جو برپا ہوا، ہمیں اس کو ایک پورے ایک آفاقی ایک یونیورسل انداز میں دیکھنا چاہیے، اور وہاں ہمیں یہ بات معلوم پڑے گی کہ تاریخ کا ایک نیا دور شروع ہوا، یعنی اس کی بنیاد پڑ گئی تاریخ کا، وہ دور کی جہاں پہ انصاف ہو، عوام کے حقوق محفوظ ہوں، عوام کے حکمران خدا ترس ہوں، اور ایک ایسا منصفانہ نظام۔ تو اس کی بنیاد پڑنا شروع ہوئی ایران کے اسلامی انقلاب کے بعد۔ تو یہ ہم سبوں نے دیکھا کہ دنیا پر جو ایک استعماری حکمرانی تھی، انہوں نے اس چیز کو بہت سیریسلی لیا، اور وہ یہ سمجھے اور صحیح طور پر سمجھے کہ یہ ان کی بساط لپٹ جائے گی جون جون یہ اس انقلاب کا پیغام آگے آگے اقوام میں سرایت کرے گا، تو ان کی بساط لپٹ جائے گی۔ تو انہوں نے از روز اول اس انقلاب اور انقلابی میسج کو ختم کرنا چاہا، تو ختم وہ کر نہ سکے، اور وہ خود بھی سمجھتے تھے کہ یہ ختم نہیں ہو جائے گا، لیکن کم از کم انہوں نے اس کو کنٹین کرنا چاہا۔ انہوں نے چاہا کہ یہ بس ایران کی حدود تک محدود رہے۔ اس کے لیے انہوں نے عراق کو یعنی صدام حسین کو کہہ کے ایران پر ایک جاہریت کا ارتکاب کروایا، اور ایک نوزائید اسلامی ریاست پر 8 سال کی ایک بہت ہی سخت جنگ تھوپی گئی۔ اور یہ یعنی آنے والا مورخ، اور ہم نے خود دیکھا، اور آنے والا مورخ بھی یہ کرے گا کہ وہ اس کے لیے ایران کے عوام کو بہت بہت زیادہ خراج تحسین پیش کرے گا، اور اس امام خمینی کی اس قیادت کو کہ 8 سال میں انہوں نے گھٹنے نہیں ٹیکے، وہ اپنے موقع پر قائم رہے۔ اور اس جنگ کا سارا مقصد ایران کو فتح کرنا نہیں تھا، ایران کو گھٹنے ٹیکنے پر مجبور کروانا تھا، اور اس حساب سے وہ جنگ بالکل ناکام رہی، ایران اپنے موقع پر قائم رہا۔ تو کہنے کی بات یہ ہے، غرض یہ ہے کہ یہ سارا کر کے اتنا تو ہوا کہ ایران کا اسلامی انقلاب، اس کی میسج اور وہ انقلاب کی حرارت، یہ کم از کم استعماری قوتوں نے اس کو ڈیلے تو کروایا، لیکن اس کو ختم نہیں کروا سکے وہ۔ اور ہم نے دیکھا کہ آج سے 2-3 سال پہلے جو اسلامی بیداری کی لہر چل نکلی، اور جو اب بھی جاری ہے، بحرین میں ہے، دوسری جگہوں پہ ہے، اور جو آپ نے صحیح فرمایا دیگر غیر مسلم ممالک میں بھی بیداری کی ایک تحریک ہے، یعنی عوام اپنے حقوق سے آشنا ہو رہے ہیں، اور یہ آکوپائی موومنٹس جو ہم یورپ اور امریکہ میں دیکھ رہے ہیں، ان کا بھی موقف یہی ہے کہ یہ 99% ہیں اور ان پر حکمران استحصالی حکمران 1% ہیں. تو یہ سارا جو ہے اسی کا مظہر ہے اور یہ معاملہ آگے آگے روز بروز ترقی پذیر ہے اور یہ معاملہ آگے بالکل پروگرس کر رہا ہے. اس انقلاب وہ انقلابی پیغام جو ایران کے اسلامی انقلاب میں تھا. اور میں نے پچھلی بار بھی یہ ذکر کیا کہ اب یہ چیز یہاں علمی حلقوں میں اب یہ چیز مانی گئی ہے کہ وہ دور استعماری دور جب استعماری ممالک دنیا میں حکمران تھے وہ دور اب زوال پذیر ہے اور ایک نئے دور کا آغاز اب ہو رہا ہے اور ہم دھیرے دھیرے اور بہت ہی بامانی جو ہے ایک پیش رفت کر رہے ہیں. تو یہ میری گزارش ہے کہ ایران کے اسلامی انقلاب کے بعد وہ سفر بہت ہی کامیابی سے جاری ہے اور الحمدللہ ہم ایک اچھے ایک صحیح ایک نئے دور کی طرف روز بروز گامزن ہیں.
بہت شکریہ آپ کا. میں پھر حاضر ہوں گا, چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں اس وقت ہندوستان کے سرکردہ اور سینئر تجزیہ نگار اور صحافی جناب قمر آغا صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
قمر آغا صاحب, ابھی کل کی بات ہے کہ یہاں پر وحدت اسلامی کانفرنس منعقد ہوئی اور اس کے مہمانوں نے رہبر انقلاب اسلامی سے ملاقات کی. آپ نے اس ملاقات میں ایک اہم نقطہ ارشاد فرمایا کہ اس وقت اگر قوموں میں استعماری طاقتوں کی آنکھوں میں آنکھیں ڈال کر بات کرنے کی جرات پیدا ہوئی ہے تو یہ اسلامی بیداری کی برکت کا نتیجہ ہے, اور یہ بیداری جو ہے اس کا سرچشمہ, اس کا منبع جو ہے بلا شبہ ایران کا اسلامی انقلاب ہے. یعنی جب سے اسلامی انقلاب کامیاب ہوا ہے قوموں میں یہ جرات پیدا ہوئی ہے کہ وہ بڑی طاقتوں, خاص طور پر اقوام کا استحصال کرنے والی طاقتوں کی آنکھوں میں آنکھیں ڈال کر بات کریں اور انہیں پیچھے ہٹنے پر مجبور کریں. آپ کیا تبصرہ کرنا چاہیں گے اس جملے پر؟
میں سمجھتا ہوں کسی حد تک یہ بالکل صحیح ہے. دیکھیے یہ بات تو اپنی جگہ یقیناً صحیح ہے کہ اسلامک ریولوشن کے بعد سے ایک نئی تھنکنگ, ایک نئی سوچ پورے عالم اسلام میں آئی. وہ محض ایران تک محدود نہیں تھی بلکہ پورے عالم اسلام میں اس کا میسج گیا, اور یہی نہیں بلکہ جو غیر مسلمان دیش تھے ان کو بھی یہ بہت سخت تعجب ہوا کہ اتنی بڑا شاہ, مائٹی شاہ جس کو وہ کہتے تھے, جو امریکہ اتنی بڑی پاور ہے جس کے ساتھ وہ جڑا ہوا تھا, اور اس کو عام جنتا نے اٹھا کے پاور سے ہٹا دیا بغیر کسی جنگ کے, بغیر کسی اسلحے کے, بغیر کسی چیز کے. تو یہ ایک بہت بڑی بات تھی, ایسا ہسٹری میں بہت کم ہوا ہے. اگر ہوا بھی ہے تو پہلے جب لوگوں کی تعداد کم تھی اور اس وقت اتنے ماڈرن ویپنز نہیں ڈیولپ ہوئے تھے, اس وقت جیسے فرینچ ریولوشن کی بات کی جاتی تھی, اتنے اس طرح کے ان کے پاس اسلحے نہیں تھے ٹارچر کے یا سپریشن کے لیے جیسے کہ شاہ آف ایران کے پاس موجود تھے. اس وقت عام جنتا نے جس طریقے سے لڑا اور ان کو اٹھا کے پھینکا امام خمینی کی قیادت نے, یہ بہت بڑی بات ہے. اور قائد بھی وہاں موجود نہیں تھے, قائد بھی ان کو باہر سے انسٹرکشنز دے رہے تھے, پیرس سے اور پہلے عراق سے, پھر کویت میں ان کو بھیجا گیا, پھر ان کو کہیں کسی عرب کنٹری نے جگہ نہیں دی, پیرس انہیں جانا پڑا, پھر وہاں سے انہیں نے انسٹرکشنز دیے ریڈیو ٹیلی ویژن کے ذریعے یا ٹیلی فونز کے ذریعے جس طریقے سے ہوئے تھے. موبائل سیٹس بھی نہیں تھے, ٹیلی ویژن یہ ماڈرن مینس آف کمیونیکیشن جن کو ہم کہتے ہیں, انٹرنیٹ وغیرہ بھی نہیں تھا اس طرح سے ڈیولپ. تو یہ ایک بہت بڑا ریولوشن آیا پوری دنیا نے, جس کی وجہ سے لوگوں کو ایک نئی سوچ کی طرف سوچنے پہ مجبور کیا کہ بغیر کسی اس کے بھی کسی حکومت کو پلٹا جا سکتا ہے, اور اتنی ایسے بادشاہ جو کہ بہت ہی جری ہو. تو یہ ایک بات تھی وہ آیا, پھر اس کی وجہ سے ایران کو بڑے نقصان بھی اٹھانے پڑے. عراق کی جنگ ہوئی 8 سال, 1 ملین لوگ مرے جس میں زیادہ تر بے گناہ لوگ تھے ایران کے یا عراق کے, وہ لوگ جو جن کا کوئی لینا دینا نہیں تھا, صدام حسین کے ظلم کے شکار ہوئے. پھر اس کے بعد जंग के बाद दूसरे हालात हुए, सैंक्शंस लगाए गए, हर तरह की कोशिश अभी तक जारी है कि किसी, लेकिन उसके बीच में जो मेरा कहने का ताल्लुक है वो ये है, अंदर अभी सामने काफ़ी स्पिरिचुअल मजहबी नुक्ते नज़र से बता दिया, मैं ये कहना चाहूँगा उसके बाद सबसे बड़ी बात हुई ईरान की तरक्की, ये एक रिमार्केबल चीज़ है जो कि दूसरी बड़ा रेवोल्यूशन मैं समझता हूँ जो आया, कि ईरान में जिस तरीके से न्यूक्लियर प्रोग्राम जो पीसफुल पर्पजेस के लिए हो रहा है, फिर उसके बाद स्पेस प्रोग्राम जो नया भी स्पेस में उन्होंने अपना मिशन भेजा और सक्सेसफुल वापस आया, फिर उसके अलावा जो दूसरी सेक्टर्स हैं टेक्नोलॉजी की, उसमें जो ईरान ने तरक्की की है नैनो टेक्नोलॉजी या मेडिकल फोर्सेस या ऑटोमोबाइल सेक्टर में, सभी सेक्टर्स में जो एक सेल्फ रिलायंस का कंसेप्ट उन्होंने डेवलप करके इस लीडरशिप ने, और ईरान को एक बड़ी ताकत बगैर टेक्नोलॉजी के नहीं बन सकती, तो वो जो बनाया है वो एक बहुत बड़ा दूसरा रेवोल्यूशन मैं उसको मानता हूँ जो इस वक्त वहाँ पर ईरान में चल रहा है। ईरान एक बड़ी पावर बन गई, हालांकि ऐसे वक्त में बनी है जबकि उसके तेल के एक्सपोर्ट पे भी पाबंदियां हैं, उसको जहां एक्सपोर्ट कर रही है वो लोग पैसा रिपैट्रिएशन करने पे भी पाबंदियां लगा दी, हर मुमकिन कोशिशें की जा रही हैं इसको रोकने की, उसके बाद है कि वो लगातार आगे बढ़ रहा है। ये एक बहुत बड़ी बात है जिससे कि मैं समझता हूँ जिसकी एक पावर का इमर्ज होना आलम इस्लाम में, ऐसी पावर जो किसी बगैर किसी दूसरे मुल्क पे डिपेंडेंट नहीं है, खुद अपनी उस पे डिपेंडेंट है, एक बहुत ही एजुकेटेड कम्युनिटी का डेवलपमेंट होना, पिछले 30 साल में एजुकेशन ही नहीं वहाँ पे दी गई बल्कि उनको काफ़ी एजुकेटेड बनाया गया, एक बड़ा क्लास क्रिएट करना जो इतने कम पीरियड में वॉर के बाद जब सब डिस्ट्रॉय हो गया था, इकनॉमी भी और इंफ्रास्ट्रक्चर भी, उसके बाद एक तो शाफ ईरान ने बहुत ज़्यादा डेवलप भी नहीं किया था, उन सब का दोबारा से डेवलपमेंट होना, ये एक मैं समझता हूँ ये जो सेकेंड रेवोल्यूशन आया ये भी उतना ही बड़ा है मेरे नज़दीक जितना बड़ा मैं समझता हूँ कि पहला रेवोल्यूशन, बेशक वो बहुत बड़ी चीज़ थी, मैं कंपेयर नहीं कर रहा हूँ, लेकिन ये कहूँगा कि ये सेकेंड रेवोल्यूशन जो ईरान का है ये उतना इसकी भी
बहुत शुक्रिया आपका
कम इंपॉर्टेंस नहीं देनी चाहिए,
बहुत शुक्रिया आपका,
इसमें बहुत बड़ा रोल है वहाँ की लीडरशिप का जो उसने प्ले किया और उसकी वजह से।
जी बहुत शुक्रिया, मैं माजरत चाहता हूँ आपकी बात को काटा। अंद्राबी साहब, मैं आपसे ये पूछना चाहूँगा कि आप देखें कि ईरान के इस्लामी इनकलाब को अल्हम्दुलिल्लाह 34 साल मुकम्मल हुआ चाहते हैं, और इस दरमियान आपने भी इशारा किया, आप जानते भी, और हमारे दिल्ली के मेहमान ने भी इशारा किया कि कितनी मुश्किलों और हत्ता जंग, 8 साल जंग और बहुत सारी साजिशों फितनों का उसने सामना किया, लेकिन अल्हम्दुलिल्लाह आज अपने पैरों पर पूरी कुव्वत के साथ, पूरे वक़ार के साथ, पूरी अजमत के साथ खड़ा है। मिस्र और शुमाली अफ्रीका के दीगर मुल्कों में भी इनकलाब आया, पूरा आलम इस्लाम खुश था और आज भी है, लेकिन आज जो मिस्र की सूरत हाल है, इंतखाबात भी हुए, आइन पर रेफरेंडम भी हुए, हुकूमत भी वहाँ पर कायम है, लेकिन ऐसा लगता है कि मिस्र अभी तक संभल नहीं पाया है। दोनों इनकलाबात का आप अगर मुवाजना करें तो कहाँ पर कुछ यहाँ पर कमी रह जाती है मिस्र के अंदर?
देखिए इसमें शायद यानी शायद आपको यानी कभी कभी कोई बात जो है ना वो ज़रा थोड़ी तलख लगती है, लेकिन होती तो वो सही है, लेकिन आप उसको किसी और अंदाज में भी कह सकते हैं, लेकिन अगर मैं पहले इसका तलख वर्जन ही आपको कहूँ तो वो ये है कि ईरान का इस्लामी इनकलाब और अभी जो अरब दुनिया में पिछले 2 सालों से हो रहा है, इसको इसका मुवाजना और इसका कोई कंपैरिजन करना, ये तो जैसे हम अंग्रेजी में कहते हैं वो एप्पल और ऑरेंजेस को कंपेयर करना है, यानी सेब और संतरे का कंपैरिजन करना है, इसलिए कि इनमें बहुत सी चीज़ें हैं मुश्तरक, लेकिन कुछ बुनियादी डिफरेंसेस हैं जिसकी बिना पर कोई इनमें कोई दानिशमंदाना कंपैरिजन नहीं हो सकता। और सबसे बुनियादी जो इसमें जो फ़र्क है जो मैं कहना चाहता हूँ वो क़यादत का था, यानी फौरन जब मिस्र का मामला शुरू हुआ और हमने इसी सहर टीवी पे गुफ्तगू की तो उन दिनों भी ये मामला सामने था कि تحریر سکیر میں بیٹھے سبھی لوگ اس بات پر متفق ہیں کہ مبارک کو جانا چاہیے، ارحل ارحل کے نعرے لگ رہے تھے کہ مبارک کو جانا چاہیے. تو یہ ایک کنسنسس، یہ ایک اجماع اس سارے عوام کو، اس ہجوم کو، اس تحریر سکیر میں بیٹھے ہوئے لوگوں کو یکجا کر رہا تھا، ایک کنسنسس. لیکن مبارک کے جانے کے بعد کیا ہو اس کے بارے میں تو کنسنسس نہیں تھا. اور یہ سارا کچھ جو ابھی ہو رہا ہے یہ اسی کا نتیجہ ہے کہ اس کے بارے میں کوئی اجماع نہیں ہے. یعنی یہ صحیح ہے کہ ہمارے مسلمان معاشروں میں اسلام کی حیثیت اجماع کی ہے، قرآن کی، حدیث کی، پیغمبر کی، یہ اجماع کے نکات ہیں، ان پہ سب مسلمان اکٹھے ہو سکتے ہیں. لیکن ان کی تو تشریحات ہیں، اور ان تشریحات کی بھی وہ بھی ایک بنا ہے مصر میں کہ وہاں لوگ اس وقت اکٹھے نہیں ہیں، یعنی ڈفرنس آف اوپینین ہے. اور یہ سارا کچھ اسی لیے ہے کہ وہ لیڈرشپ جو لیڈرشپ ہونی چاہیے، اسی لیے ہم بہت ہی شعور کے ساتھ کہتے ہیں کہ ایران میں ایک اسلامی انقلاب آیا اور یہاں ایک اسلامی بیداری کی تحریک چل نکلی. اسلامی بیداری کی تحریک اس لیے کہ لوگوں کو جو چیز انسپائر کرتی تھی، جو جذبہ اس کے پیچھے کار فرما تھا، وہ نیچرلی وہ لوگوں کا اسلامی جذبہ تھا. لیکن وہ کافی نہیں ہے، ضروری یہ ہوتا ہے کہ ایک پورا فریم ورک سامنے ہو کہ ہمیں جو چیز ہم نے ہٹایا ٹھیک ہے، لیکن جو چیز اب قائم ہوگا وہ کیا ہوگا، اس کی تشریح، اس کا ایک پورا فہم، اس کا ایک پورا نقشہ سامنے ہونا چاہیے. اور وہ محض کتابوں میں نہیں، وہ ایک قیادت کا مقصد ہی وہی ہے کہ قیادت اپنے اندر وہ سمیٹتی ہے، قیادت سمبلائز کرتی ہے، قیادت اس کا ایک، یعنی قیادت کو دیکھ کر انسان سمجھتا ہے کہ آئندہ کیا نظام ہوگا، کیا نقشہ ہوگا آئندہ. تو چونکہ اس طرح کا وہ نہیں تھا وہاں، تو مسائل سامنے آئیں گے. ہماری دعا ہے کہ مسائل سلجھیں. اور یہ ذرا ایک طویل گفتگو ہے، لیکن میں یہاں پر اس کو ختم کروں گا. اور میں
بہت شکریہ آپ کا، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. بہت شکریہ. اس وقت چلتے ہیں سیدھے کراچی، جہاں پر ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر تجزیہ نگار اور عالمی امور کے ماہر، خاص طور پر مشرق وسطی اور شمالی افریقہ پر گہری نظر رکھنے والے تجزیہ نگار جناب پروفیسر شمیم اختر صاحب. السلام علیکم جناب.
السلام علیکم جناب، کیسے مزاج ہیں؟
جی اللہ کا شکر ہے. پروفیسر شمیم اختر صاحب، آج کل یہاں اسلامی جمہوریہ ایران میں عشرِ فجر کی تقریبات کا آغاز ہوا چاہتا ہے، وہ کل سے باقاعدہ شروع ہو جائیں گے. مجھے یاد ہے کہ آپ 1993 میں آئے تھے، میری ملاقات انہی تقریبات میں آپ سے ہوئی تھی یہاں تہران میں.
جی
جی. تو 34 سال کا عرصہ گزر چکا ہے اسلامی انقلاب اور اسلامی نظام کو ایران کے، اور الحمدللہ اپنی پوری قوت اور اپنی پوری عظمت کے ساتھ دشمنوں کے مقابلے میں ڈٹا بھی ہوا ہے. شروع سے ہی اس کے خلاف سازشیں اور فتنے ہوتے رہے، یعنی کامیابی کے اگلے ہی دن سے اگر کہا جائے تو شاید مبالغہ نہ ہو. آپ دیکھیں کہ تمام تر مصیبتوں، تمام تر فتنوں، تمام تر سازشوں کو ناکام بناتے ہوئے آج اس مرحلے پر پہنچا ہے، اور دوسری طرف ہم علاقے میں جو بعض ملکوں میں انقلابات آئے ہیں وہاں پر بھی اسلامی بیداری کے نتیجے میں انقلابات ہیں، اس میں کوئی شک نہیں. اگر ہم مصر کو اٹھا لیں جو کہ آج ہمارے گفتگو کا موضوع بھی ہے، دوسری سالگرہ منائی جا رہی ہے مصر میں انقلاب کی، لیکن ایسا لگ رہا ہے کہ مصر کا انقلاب ہچکولے کھا رہا ہے، کیوں ایسا ہے آپ کے خیال میں؟
دیکھیے، مصر کا جو انقلاب ہے وہ ابھی ابتدائی مرحلے پہ ہے، اور میں سمجھتا ہوں کہ وہاں جو طاغوتی قوتیں ہیں، خاص طور سے فوجی آمریت کی جو باقیات ہیں، اور اس کے علاوہ وہاں قبطی عیسائی ہیں جنہیں مغرب کی سرپرستی حاصل ہے، اور اس کے علاوہ وہاں پہ جو مخالفین ہیں اس کے، اخوان المسلمین کے، وہ سیکولر نظریات کے حامی ہیں. تو اس میں کوئی شبہ نہیں کہ اخوان المسلمین نے 1928 کے بعد سے بڑی صعوبتیں برداشت کی اور کبھی اقتدار میں شریک نہیں ہوا، اور ہر حکومت نے اسے مظالم کیے، انہیں کچلا، اور ان کے جو رہنما تھے چوٹی کے उनको तख्ते दार पे लटकाया या फायरिंग स्क्वाड के सामने इनको गोली से भून डाला। तो इन सब सहूबतों के बाद बमुश्किल वो पार्लियामानी इंतखाब के जरिए से इक्तदार में तो आ गए, लेकिन जो इनकलाब शिकन और रजत पसंद कुवतें हैं वो बड़ी मुनज्जम हैं और बड़ी ताकतवर हैं, क्योंकि उनके पीछे कोई 50 साल का जो अरसा है उसमें उनकी जड़ें बड़ी गहरी हैं, यानी नौकरशाही में, पुलिस में, फौज में। तो मिस्र का जो इनकलाब था मैं समझता हूँ कि बुनियादी तौर पे वहाँ का ढांचा जो है वो मुनहजम नहीं हुआ, क्योंकि इनकलाब में दरअसल जो बुनियादी सियासी और इक्तसादी ढांचा होता है वो बदला जाता है, और इनकलाबी क़ुव्वतें जब बरसरकार आती हैं तो वो कोई मुफाहमत वफाहमत नहीं करती रजत पसंद क़ुव्वतों से या शाह परस्तों से, बल्कि वो अपना निज़ाम जो है अवाम की ताकत और उनकी एकजहती के ज़रिए से नाफिज करती हैं, और उनमें इतनी ताकत होती है अवामी हिमायत के बायस कि वो अपने निज़ाम का तहफ्फुज़ भी कर सके, क्योंकि इनकलाब के बाद सबसे ज़्यादा ज़रूरी होता है कि नए निज़ाम का तहफ्फुज़ और उसकी बका और उसका तसलसल। तो इसके लिए सख्तगीर हुकूमत की ज़रूरत है, और जहाँ तक कि इख़वानुल मुस्लिमीन का ताल्लुक़ है तो मैं नहीं समझता कि इनको अवामी हिमायत इतनी हासिल है जितनी कि इनकलाब ईरान को हासिल थी, और मैं ये महसूस कर रहा हूँ कि ये इफाम और तकफीम का सहारा ले रहे हैं। और उन क़ुव्वतों को मसलन उन्होंने ये कहा कि भाई हम सिर्फ जमहूरी निज़ाम चाहते हैं, फ़िलहाल हमारा इस्लामी रियासत कायम करने का ख्याल नहीं है, तो गोया ये पछपाई है। हो सकता है कि ये एक चाल हो, सियासी चाल हो, जैसा कि इनकलाब में होता है कि एक कदम पीछे हटें फिर उसके बाद जब फिजा साजगार हो दो कदम आगे बढ़ जाएं। लेकिन हमें ऐसा महसूस होता है कि नौकरशाही, पुलिस और फौज और उसके साथ साथ जो बाइक्तदार तबका है इक्तसादी एतबार से जिसके गठजोड़ हैं मल्टीनेशनल कंपनियों से उसको तोड़ने में ये कामयाब नहीं हुए।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। कमर आगा साहब, अभी गुज़िश्ता जुमे से जो मुजाहरे शुरू हुए हैं, मुजाहरीन के दो तीन इल्ज़ामात हैं हुकूमत पर। एक तो ये कि हुकूमत ने जो वादे किए थे आवाम से और मुर्सी ने वो पूरे नहीं किए। दूसरा, मुजाहरीन में एक बड़ा तबका ऐसा है जो ये हुकूमत पर इल्ज़ाम लगा रहा है सदर मुर्सी पर कि उसने मिस्री अवाम के इनकलाब को हाईजैक करने की कोशिश की है, और हम मिस्री अवाम के इनकलाब को किसी एक जमात की जागीर नहीं बनने देंगे। एक मुकाबले में इख़वानुल मुस्लिमीन का ये कहना है कि ये जो सब कुछ इन दिनों मिस्र में हो रहा है ये जो लादीन क़ुव्वतें हैं उनकी साजिश है, और इन लोगों की अमेरिका और इसराइल जैसी क़ुव्वतें मदद कर रही हैं। आप दोनों फरीकों के जो इल्ज़ामात और जवाबी इल्ज़ामात हैं क्या तबसरा करना चाहेंगे?
देखिए, पहली बात तो ये है, वहाँ सबसे बड़ी बात ये हुई थी कि ये इनकलाब जो वहाँ शुरू हुआ था उसमें बहुत से लोग ग्रुप थे, एक तबका नहीं था बल्कि कई तबके थे, सेकुलरिस्ट, लिबरल और इस्लामिक सब मिल के किए थे, ने किया था। दूसरी बात ये है कि इनकी तादाद, ये इनकी जो जमात थी अख़वान मुस्लिमीन की, ये सबसे ज़्यादा ऑर्गेनाइज थी और इसके अंडरग्राउंड पूरा नेटवर्क था, ये सबसे पुरानी पार्टी थी। दूसरे ग्रुप्स जितने थे वो इतना तो ऑर्गेनाइज थे ना, लीडरशिप थी, इनके पास भी लीडरशिप की कमी बहुत नज़र आती है, बे इंतहा एब्सेंस ऑफ लीडरशिप है। मुर्सी बाहर रहते थे, एकदम से आए और एक प्रेसिडेंट बन गए, इनके बारे में लोग जानते भी नहीं थे ज़्यादातर ईरान। तीसरी चीज़ आइडियोलॉजी का भी मसला था, ये जिस आइडियोलॉजी की बात कर रहे हैं ये बहुत पुरानी आइडियोलॉजी है, और इसका ताल्लुक जो है कहीं ना कहीं कुछ ऐसे देशों से भी है जो पर्शियन गल्फ रीजन के जो बड़े देश हैं जिनका अमेरिका से बहुत करीबी ताल्लुक है, और उनसे जुड़े होने की वजह से इजिप्शियन की जो एस्पिरेशंस हैं, इजिप्ट की जनता की जो ख्वाहिशात हैं, वो खुद एक बड़ी पावर के شکل میں ایمرج کرنا چاہتے ہیں، وہ کسی دوسری طاقت یا کسی دوسرے کے ماتحت کام نہیں کرنا چاہتے، نہ وہ امریکہ کے ساتھ اپنے، ان کی جو شکایت تھی حسنی مبارک سے وہ عام جنتا کی وہ سب سے بڑی تھی کہ ایجپٹ بالکل پورے عالم اسلام میں اور دنیا میں بالکل الگ تھلگ ہو گیا ہے ان کے نظام میں، اور یہ اتنی بری حالت ہو گئی کہ قطر اور سعودی عربیہ جیسے لیڈر اس کو ڈکٹیٹ کرتے تھے، تو وہ نہیں چاہتے تھے، وہ چاہتے تھے کہ اس ریولوشن کے بعد ایک وہ خود مختار گورنمنٹ بنے اور وہ اپنے سیلف ریلائنس کی طرف اس کو لے جائے گی. وہ جو اخوان مسلمین اس کو کرنے میں بالکل ناکامیاب رہی، ناکامیابی نہیں رہی بلکہ اس نے جس طرح سے قطر کے ساتھ ڈیل کرنا شروع کیا یا دوسری بڑی طاقتوں کے ساتھ بھی انہیں نے الائنس کیے. پھر تیسرا یہ ریولوشن جو تھا وہ آرمی کے بھی خلاف تھا، وہ بات تو نہیں کر رہے تھے لیکن وہ یہ چاہتے تھے کہ آرمی جو ایک بڑا رول پلے کر رہی ہے ایجپشن سوسائٹی میں وہ نہیں ہوگا، ایجپشن آرمی جو ہے وہ بیرکس میں واپس جائے گی. ان کو کچھ کمپرومائزز کرنے پڑے، کس وجہ سے ہوئے میں اس کے بارے میں ابھی نہیں جاننا چاہتا ہوں. تو یہ ساری باتیں تھیں، اور یہی نہیں بلکہ انہیں نے اسرائیل کے ساتھ بھی اپنے ریلیشن کے لیے اسٹیٹمنٹ دے دیا کہ ہم ویسے ہی جاری رکھیں گے، اسی طرح سے رکھیں گے جیسے ہمارے تھے، پیس ٹریٹی بنی رہے گی. ان سب چیزوں سے کافی مرسی کو میں سمجھتا ہوں کہ سیٹ بیک ہوا جس کو کہا جاتا ہے، اور عام جنتا کو لگا کہ یہ اس نظام میں بہت زیادہ فرق نہیں آئے گا، اور یہ وسیع طریقے سے بڑی طاقتیں امریکہ یا اس کے پٹھو جو دیش ہے پرشین گلف ریجن کے، وہ اسی طرح سے ڈومینیٹ کرتے رہیں گے.
جی بظاہر ایسا لگتا ہے کہ ہمارا رابطہ دہلی اسٹوڈیو سے منقطع ہو گیا اچانک، معذرت چاہتے ہیں اپنے ناظرین سے اور اپنے مہمان سے بھی. چلتے ہیں لندن اسٹوڈیو. اندرابی صاحب، قمر آغا صاحب کی آپ نے گفتگو ملاحظہ فرمائی، اگر ان دنوں مصری عوام یا جو لوگ مظاہرے کر رہے ہیں، میں ان کو مظاہرین کا نام دوں گا، وہ یہ کہہ رہے ہیں کہ حکومت نے جو وعدے کیے وہ پورے نہیں کیے، تو کیا ان میں یہ وعدے بھی ان کے مد نظر ہیں کہ اسرائیل سے تعلقات کو منقطع کر لینا اور سیاسی اعتبار سے اپنے پیروں پر کھڑے ہونا اور کسی سے وابستہ نہ رہنا، یہ بھی ان وعدوں میں شامل ہیں؟ اور عوام جن چیزوں کی یا مظاہرین جن چیزوں کی بات کریں وہ ان کو شامل ہوتے ہیں؟
جی، ضروری نہیں کہ یہ وعدے کسی ان پہ کوئی تحریر موجود ہو، ان پہ دستخط موجود ہوں، لیکن یہ تو عوامی جو اسپریشنز اور امنگیں ہیں ان کا تو لب لباب ہے. یہ مصر کا مسئلہ جو ہے نا، یہ پہلے سے یہ بات ہم کرتے رہے ہیں کہ مصر جو ہے وہ ترکی یا پاکستان نہیں ہے. پاکستان میں بھی ایک دور آیا، وہاں ایک ضیاءالحق آ گیا، اس نے کہا میں نے اسلام نافذ کیا، کچھ لوگوں کو کوڑے برسائے اور لوگ سمجھنے لگے کہ یہ اسلام ہے. مصر میں ایسا نہیں چلے گا. اگر وہاں کوئی اسلام کی بات کرے گا تو اس کو کہا جائے گا اب اسرائیل کے تئیں کہاں پہ سٹینڈ کر رہے ہیں. وہاں اسرائیل کا مسئلہ ایک پریسپریٹنگ فیکٹر ہے، ایک ایسا ماپنے کا آلہ ہے کہ جہاں پر کسی بھی شخص کو نہ پا جا سکتا ہے کہ آپ کہاں پہ کھڑے ہیں اسرائیل کے تعلق سے. تو یہ پہلے سے ہی ہم سمجھتے تھے کہ وہاں اخوان مسلمین ان کو جو پہلا ٹیسٹ ہوگا وہاں وہ یہ ہوگا کہ یہ اسرائیل کے تئیں کہاں کھڑے ہیں اور ملک کی خود مختاری خصوصاً امریکہ کے ویزاوی وہ کہاں پہ سٹینڈ کر رہے ہیں. لیکن میں یہ گزارش کروں گا کہ اس میں اخوان مسلمین اور اس صدر پہ ہی سارا ملبہ اور سارا بلیم ہم نہیں رکھ سکتے، اس لیے کہ انقلاب کیا، یعنی وہاں جو تبدیلی آ گئی، حسنی مبارک چلا گیا، تو ہمیں یہ بنیادی بات سمجھنا چاہیے کہ حسنی مبارک اور اس وقت کے رجیم نے اس کو جگہ دی. یعنی وہ چاہتے تو ان پہ برستے، تحریر سکیر کے لوگوں پہ وہ کوئی فورس استعمال کرتے، انہوں نے نہیں کیا بلکہ ان کو جگہ دی. تو جگہ دینے کا مطلب یہ ہے کہ وہ فورسز اب بھی وہاں، جیسا کہ پیشرو ہمارے مقرر نے فرمایا، یعنی وہ فورسز ابھی منہدم نہیں ہوئے ہیں. تو لہذا چونکہ ان نے ان کو جگہ دی تو وہ اپنا سر نکال رہے ہیں اور اپنے مفادات کے لیے کام کر رہے ہیں. اس میں اخوان کے لیے، وہاں کی حکومت کے لیے بہت ہی ٹائٹ روپ واکنگ ہے. ان کو بہت ہی ایک طرف عوام کی امنگوں کا بھی لحاظ رکھنا ہے، اپنی سٹیبلٹی کا بھی، कई इररिकंसाइलेबल चीजें, यानी ऐसी चीजें जिनको जो बाहमी मुतजाद हैं उनको इकट्ठे उनको यानी मिलाकर चलना होगा, तो ये जरा उनके लिए एक बहुत मुश्किल काम है। और अभी देखा जा रहा है, जैसे मैं आपको मिसाल दूं, जो पोर्ट सईद का मामला हुआ तो वहां पे जो उनको सजाए मौत की सजा सुनाई गई, और ये भी आपको मालूम है कि वो हेयरिंग जो है वो पोर्ट सईद में नहीं, वो काहिरा में हुई, और लोगों ने ये समझा कि इस हेयरिंग पे हुकूमत का असर है, और ये हुकूमत के असर के नतीजे में ये वर्डिक्ट सुनाया गया, तो उससे वहां के लोग बहुत बरहम हो गए। और होना यानी इस तरह की चीजें ये बताती हैं कि शायद इख्वान जो है वो बराबर सियासी तदब्बुर का मुजाहरा भी नहीं कर रही है, और हम पहले से ये समझते रहे हैं कि सबसे ज्यादा जिस चीज की जरूरत है वो सियासी तदब्बुर और बहुत ही बारीक बीनी से वहां चलना है, और लगता है कि ये हुकूमत जो है उस बारे में इसके अंदर कमी पाई जा रही है।
बहुत शुक्रिया प्रोफेसर शमीम अख्तर साहब।
जी
हुकूमत और हुकूमत के हामियों का कहना है कि इन दिनों जो कुछ मिस्र में हो रहा है बशमूल इख्वान मुस्लिमीन, उसका कहना है कि इसमें अमेरिका का हाथ है, और हुकूमत का ये भी कहना है कि जो हुस्नी मुबारक के बाकियात हैं, जो बाकी बचे अनासिर हैं, वो इस तरह की गड़बड़ फैला रहे हैं। आप क्या कहना चाहेंगे?
मैं तो इस सिलसिले में आपसे अर्ज कर ही चुका हूँ कि देखिए वर्ल्ड तो पार्लियामान के जरिए से जो तब्दीली लाई जाती है उसे इस्लाह कहते हैं, उसे इनकलाब नहीं कहते। वरना देखिए उनका जो मंशूर था इस्लामी निज़ाम का क़याम, शरीयत का निफाज, जिस तरह से कि इस्लामी इनकलाब का एक मंशूर था, तो इनकलाब के जरिए से कोई पार्लियामान के जरिए से मुलूकियत का खात्मा नहीं हुआ ईरान में, बल्कि अवामी इनकलाब से अवाम मुतहरिक हुए और इनकी क़यादत की इमाम खुमैनी ने। तो यहाँ पे तो पार्लियामान के जरिए से और वो भी जो इंतखाब हुए हैं तो उसमें पहले पार्लियामान में तो दो तिहाई अक्सरियत आई सल्फियों की और इनकी इख्वान की, और फिर उसके बाद जो सदारती इंतखाब हुआ तीन मरल में तो उसमें देखिए जो हुस्नी मुबारक की बाकियात थी उनके जो नुमाइंदे थे उनको खासे वोट मिले हैं, और मुर्सी साहब को 52% से भी कम वोट हासिल हुए। तो इसका मतलब यह है कि मैं तो समझूंगा कि बराबर ही बराबर है मामला जहाँ तक सदारती इंतखाब का ताल्लुक है। और फिर उसके बाद जो इस्लामी अकदार पर मबनी जिस किस्म का दस्तूर वहाँ वज़ा किया गया उसको उसमें जब रायशुमारी की गई तो उसमें जो बायकॉट किया मुखालफीन ने, और मैं समझता हूँ खासा कामयाब बायकॉट था, इस वजह से कि 35% शायद राय दहिंदगान ने वोट दिए थे और उसमें 64% कामयाबी हासिल हुई। तो गोया उसका नतीजा मैं ये अक्स कर रहा हूँ कि वहाँ की रायामा जो है वो मुनकसिम है, और जो इस्लामी निज़ाम के मुखालिफीन हैं बड़ी शिद्दत के साथ मुखालफत कर रहे हैं, क्योंकि मोहम्मद अल बरादई जो बैन अल-अक़वामी जौहरी तवानाई एजेंसी का सरबराह था और इस हैसियत से उसने ईरान में बजाय मुआयने के बल्कि मुआयने की आड़ में उसने जासूसी की, अमेरिका के लिए जासूसी कर रहा था। तो जब अपने उहदे से फारिग हुआ तो वो फौरन आया सियासत में कूद पड़ा मिस्र में, ये कोई अमर इत्तफाक नहीं है बल्कि मैं समझता हूँ वो इस मिशन के लिए भेजा गया था।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। वक्त हमारा खत्म हो जाता है प्रोफेसर साहब। नाज़रीन आपने हमारे मौजूद मेहमानों की गुफ्तगू को मुलाहिज़ा फरमाई। बहरहाल मिस्र इस वक्त इंतहाई सख्त और मुश्किल दौर से गुजर रहा है, और ज़रूरत इस बात की है जैसा कि खुद मोहम्मद मुर्सी और दीगर सियासी रहबरों और रहनुमाओं ने कहा कि कौमी मुज़ाकरात की ज़रूरत है, बातचीत के जरिए मसाइल को हल किए जाने की ज़रूरत है। बहरहाल आने वाले दिन काफ़ी अहम होंगे मिस्र के इनकलाब के मुस्तकबिल के ताल्लुक से। इजाज़त दीजिए, खुदा हाफ़िज़।